झगडालु गौँथलीहरूले झ्यालमा आई उत्पात मचाउन थालेपछि मार्थाको निद्रा भाँचिन्छ। घडीमा बिहानको 8:15 समय चिप्लिसकेको हुन्छ। आदि मन्दिरको विशाल कक्षमा आदिगुरुको प्रवचन समाप्त भइसकेको हुन्छ। आदिगुरु बिन्दु र मैचाङ बाहेक सबै त्यहाँबाट हिँडिसकेका हुन्छन्। मार्था मन नपरेको ढङ्गले उठ्छिन्। शरीरमा थकाइ र आलस्य मिश्रित एक मिठो पीडा हुन्छ। बस्ती प्रवेशपछि आज पहिलोपल्ट तिनी पुत्र पुत्रीहरूलाई नियमित शुभ आशीर्वाद प्रदान गर्न सक्दिनन्। तिनलाई कस्तो कस्तो असजिलो लाग्छ। तर प्रशान्तको निर्दयी व्यवहार स्मरण भएपछि तिनलाई कुनै असजिलो लाग्दैन। जेसुकै होस्, तिनी स्वच्छिन र शौचादी कर्ममा लाग्छिन्। बैठकोठामा प्रशान्तसित भेट हुन्छ। ऊ अनुहारमा कुनै विकार वा तनावको स्थिति धारण नगरिकन मानव हिजो राति उसले प्रेमानुरागको उपेक्षा गर्दै गरेन तिनलाई पर्खिरहेको हुन्छ। आदिमाता म प्रणाम गर्छु, साबिक बमोजिम ऊ प्रणाम गर्छ। प्रशान्त आज म अबेरसम्म सुते। मार्था स्पष्टीकरण दिने अन्दाजले होइन, कुरासम्म गर्ने अभिप्रायले कुरा गर्छिन्। प्रशान्त कुरा सुन्छ तर त्यसको कारण सोध्दैन। आदिमाता, एउटा हार्दिक प्रार्थना छ। कस्तो हार्दिक प्रार्थना? मेरो हार्दिक प्रार्थना छ, प्रशान्त तिमीसित हृदय छ। मार्था तिखो आँखाले, तिखो स्वरले र तिखो प्रश्नको बाणले आक्रमण गर्छिन्। तर स्वयं तिनलाई थाहा हुन्छ यो एक कमजोर आक्रमणको प्रयास मात्रै हो, जहाँ कामनाहरू लुकेका छन्। सहानुभूति खोज्दै प्रशान्त प्रश्नको जवाब शब्दले होइन, मुखमा अङ्कित एक मुस्कानले दिन्छ। मार्थालाई प्रशान्तको मुस्कान साह्रै नै फिक्का र अफसोसले भरिपूर्ण लाग्छ। भन, के प्रार्थना गर्नु छ? मार्थाको कोमल मुस्कान देखा पर्छ। मेरो एक पुत्र बस्तीबाट बिदा हुन जान्छ, उसको एउटा पोर्ट्रेट यहाँ रहोस् भन्ने मलाई लाग्छ। प्रशान्त अनुरोधपूर्वक आफ्नो कुरा स्पष्ट गर्छ। किन ऊ बस्ती छोड्न चाहन्छ? मार्थालाई कुरा रुचिकर लाग्छ। हराएकी श्रीमती खोज्न, प्रशान्त रहस्यपूर्ण ढङ्गले मुस्कुराउँछ। मार्था कुरा बुझ्दिनन्। तिनी प्रशान्तको आँखामा आँखा गाडेर भाषण बुझ्न खोज्छिन्, तर उसका आँखाहरू स्थिर हुन इन्कार गरिरहन्छन्। यहाँ जीवनको दर्शन नखोजिकन किन ऊ हराएकी श्रीमती खोज्न चाहन्छ? यस्तो लाग्छ तिम्रो दर्शनले काम नगरे जस्तो छ। मार्था व्यङ्ग्य कस्ने सुवर्ण मौका गुमाउँदिनन्। पृथ्वीमा जन्मने धेरै व्यक्ति बिना दर्शन जन्मन्छन्, बिना दर्शन मर्छन्। मेरो त्यस पुत्रलाई दर्शनभन्दा महत्त्वपूर्ण हराएकी श्रीमती बाँकी छ। ऊ दर्शन बिना बाँच्न सक्छ, श्रीमतीलाई नखोजिकन सायद नसक्ला। प्रशान्तको मुखबाट एउटा अनौठो आँसु निस्कन्छ। मार्थाको व्यङ्ग्यात्मकता गायब हुन्छ। तर बस्तीका लागि यो कुनै शुभ लक्षण होइन। मान्छेहरू बस्ती छोडी हिँड्न थाले भने तिमी पराजित हुनेछौ, मलाई त्यस्तै लाग्छ। मार्था सोचमग्न र एक शुभेच्छुकले झन् चिन्ता व्यक्त गर्छिन्। आदिमाता, म जय पराजयको भाषामा सोच्ने गर्दिनँ र कसैलाई पनि आफ्नो विचार आरोपण गर्दिनँ। म स्वयं पनि आफैलाई र आफ्नो विचारलाई त्याग गर्न स्वतन्त्र छु। यहाँ हामी एउटा नयाँ जीवन दर्शन, एउटा नयाँ जीवनशैली विकास गर्न चाहन्छौँ, तर पूर्ण स्वतन्त्रतासहित। मैले यहाँ कुनै नयाँ कुरा खोज्न सकेको छैन अहिलेसम्म। आदिमाताले नवीनताको चाहना पनि गर्नुभएको छैन। प्रशान्त तुरन्त टिप्पणी गर्छ। मलाई जति ज्ञान छ त्यो सत्य हो भने आदिमाताले यहाँको शिक्षा, श्रम र आरोग्यशालाहरूमा खास रुचि लिनुभएको छैन। आदि शिक्षणशाला, आदि श्रमशाला र आदि आरोग्यशालाहरूमा हामी जीवन खोज्दैछौँ। मलाई ती कुराहरूमा रुचि छैन, ती शालाहरूमा नयाँ कुरा फेला पर्लान् भन्ने विश्वास पनि छैन। मैले बस्ती प्रवेश गरेपछि ती तिनैवटै शङ्काहरू अवलोकन भ्रमण गरेकी नै थिएँ। मार्था जवाफ दिन्छन्। तर अध्ययन गर्नुभएन। प्रशान्त मिठो भाषा शैलीमा सकभर नबिजाउने किसिमले कुरा काट्छ, तर सफल हुन सक्दैन। मैले आफ्नै पाराले अध्ययन गरिसकेकी छु। आदि श्रमशालामा अविकसित किसिमका श्रम कार्य हुन्छन्, आदि आरोग्यशालामा असाध्य रोगीहरू छन्। कुनै नवीनता छैन। मैले मेरो धर्मशालाको सेवाश्रममा रोगी र दुःखीहरू देखेकी नै थिएँ। जहाँसम्म आदि शिक्षणशालाको प्रश्न छ, तिमीलाई थाहा छँदैछ मेरो त्यसमा विरोध छ। मलाई प्रेममयतामा विश्वास छ, अहम्मयतामा छैन। मार्था कस्तो कस्तो भावले प्रशान्तलाई हेर्छिन्। तिनलाई राम्ररी थाहा हुँदैन तिनी प्रेममा विश्वास प्रकट गरिरहेकी छिन् वा प्रेमको भिक्षा मागिरहेकी छिन्। आदिमाता, मानिसहरू विश्वासमा बाँच्न चाहन्छन्, विश्वासमा मर्न चाहन्छन्। आस्था र विश्वास मानिसका जन्मसिद्ध अधिकार हुन्। तर फरक सिर्फ यति छ, कसै कसैको विश्वास स्वानुभावले अर्जित हुन्छ, कसैको हुँदैन। अक्सर मान्छेको विश्वास अन्धानुकरणमा आधारित हुन्छ। प्रशान्त शान्त भावले बोल्छ। तर म एउटा गर्दै थिएँ, आदिमाताले प्रार्थना स्वीकार गर्नुभयो? तिमी भन्छौ भने स्वीकार छ, पठाइदेऊ, म पोर्ट्रेट बनाइदिन्छु। धन्यवाद, प्रशान्त मुस्कुराउँछ। मार्थालाई लाग्छ उसको मुस्कान निकै नै रहस्यपूर्ण छ। तिनलाई भन्ने उत्प्रेरणा हुन्छ, म अन्धानुकरण गर्दिनँ, तर कुनै किन तिनी यो कुरा गर्दिनन्। उसले कसरी कहाँ हरायो श्रीमती? मार्था सान्दर्भिक कुरामा रुचि देखाउँछिन्। आदिमाता, पुत्रको कथा पनि सायद एउटा प्रेमको कथा हो, उसैको मुखबाट कुरा सुन्नुहोला, मेरो अनुरोध छ। प्रशान्तको अनुहारमा एउटा अनौठो मुस्कान नाच्छ। त्यही मुस्कान बोकेर त्यहाँबाट बाहिर निस्कन्छ। मार्थालाई आश्चर्य लाग्छ, तर आश्चर्य मानिरहन तिनलाई जाँगर चल्दैन। तिनी आलस्यको वशवर्ती भई ओछ्यानमा पल्टिन्छन्, तर पल्टिरहन तिनलाई झर्को लाग्छ। यस पीडाप्रद एकान्तता र असन्तुलित मनस्थितिको बोझबाट बस्न तिनी भान्सा खण्डमा जान्छन्, एक मगतातो दुध पिउँछिन्। तिनको मानसिक स्वास्थ्यमा बल्लतल्ल आशाजनक सुधारका चिन्हहरू देखा पर्छन्। तिनलाई सन्चो अनुभव हुन्छ। पुत्री, आज यथासमय उठ्न सकिनँ, राति राम्ररी निद्रा परेन, त्यसैले शुभ आशीर्वाद प्रदान गर्ने कार्यबाट म आज वञ्चित भएँ। विशुद्ध पौष्टिक दुध पिएपछि तिनलाई मानौ कुरा गर्ने शक्ति प्राप्त हुन्छ। मैचाङ कुराको जवाफमा मुसुमुसु हाँसी मात्र दिन्छे, कारण यसभन्दा उपयुक्त जवाफ उसलाई अर्को सुझ्दैन। पुत्री, चित्र कोर्ने सामानहरू लिएर आऊ, अहिले मलाई एउटा चित्र कोर्नु छ। मार्था काम हराएर भान्सा खण्डबाट बैठक कोठातिर जान्छन्। आदिमा त सामानहरू कहाँ लगिराखौँ? मैचाङ मुसुमुसु हाँसोलाई यथावत कायम राखी दिनको पछि लाग्छे। मन्दिर अगाडि बगैँचामा आदि मन्दिरको विशाल कक्षभित्र प्रवेश गर्दै तिनी जवाफ दिन्छन्। कक्ष शून्य हुन्छ, तिनी कक्षभरि सरस्वती आँखा गमाउँछिन् र मन्दिर बाहिर बगैँचामा निस्किन्छन्। घाम लागेको हुन्छ, घामको पोलालाई निष्प्रभावी पार्ने खालको शिरशिर हावा चलिरहेको हुन्छ। बगैँचामा फुलहरू तछाड मछाड गरी फुलिरहेका हुन्छन्। खुला आकाशमुन्तिरको यस सुखद सौन्दर्यले तिनी आत्मविभोर हुन्छन् र हलपहल आलस्यबाट पूर्ण रूपले मुक्त हुन्छन्। मैचाङ रङ कुची क्यानभास अड्याउने इजेल र सानो बेतको कुर्सी लिएर आउँछे र एक एक गरी बगैँचाको बिचमा राख्छे। यसबीच आदिगृहको बाटो हुँदै बिन्दु पनि आइपुग्छे। केही सङ्कोच महसुस गर्दै, बिन्दु यहाँ आऊ, मार्था उसलाई सामान्य भावले बोलाउँछिन्, तर बिन्दुको लागि यो बोलावट वरदान बराबर भइदिन्छ। केही दिनदेखि उसले आदिमाताको प्रेम वा ममता, जुन ऊ प्रत्येक दिन पाउन अभ्यस्त थिए, पाउन सकेकी हुन्न। यस उपेक्षाले ऊ मर्माहत भइरहेकी हुन्छे। ऊ उपेक्षाको अर्थ बुझ्थे, तर आफ्नै समस्याले पीडित आदिमाताबाट अन्जानमा उपेक्षा भइरहेको छ भन्ने कुरा बुझ्न सक्दिन थिए। अहिले वरदान पाएपछि सङ्कोचका सबै बाँधहरू भत्किन्छन्। ऊ भाववेशमा आम फाल्दै आएर आदिमाताको हातखुट्टा चाट्दै काखमा लुटपुटिन थाल्छे। मार्थालाई उसको भावावेशपूर्ण व्यवहार वा प्रेम पोखाइ सहन अलिक गाह्रो लाग्छ, तर पनि तिनी प्रफुल्ल भई हाँसिरहन्छन्। बुढी कुकुर्नीको स्वरूप मन पर्दा नपर्दै पनि तिनले बिन्दुसित एक आत्मीय सम्बन्ध अनुभव गर्न थालेकी हुन्छन्। मार्था बेतको कुर्सीमा बस्छिन्, बिन्दुको प्रेम पोखाइ सहन गर्दै। अनायासै तिनी आदिगृहपट्टि दृष्टिपात गर्छिन्। प्रशान्त आदिगृहको प्राङ्गणमा उभिएर यतै हेरिरहेको हुन्छ, दुवैका आँखा जुत्छन्। तर कुनै भयानक दुर्घटना हुनुभन्दा पहिले प्रशान्त फिस्स हाँस्दै आफ्नै आँखालाई एक उचित मोड दिन सफल हुन्छ। कुनै किन मार्था लाजले बुत्तुकै हुन्छन्। परिणामस्वरूप बिन्दुमाथि हातको दबाव घनीभूत हुँदै जान्छ। यो बिन्दु हामी सबैभन्दा भाग्यमानी छ, अचानक भने जे गरी मैचाङको चर्को स्वर सुनिन्छ। छेवैमा मार्था सचेत भने जे हुन्छन् र पुलुकको आदिगृहतिर हेर्छन्। प्रशान्त त्यहाँबाट हराइसकेको हुन्छ। बिन्दु किन भाग्यमानी छ सबैभन्दा? मार्था मुस्कुराउँदै अनुमान लाउँदै सोध्छिन्। यसले आदिगुरु र आदिमाता दुवैको माया पाउँछ, मैचाङ ईर्षालु हाउभाउ देखाउँदै बोल्छे र घुर्किलाउँदै थ्याच्छ जमिनमा बस्छे। उसको भावभङ्गीमा र अप्रत्याशित ईर्ष्याभावले मार्थालाई सुखद अनुभूति प्रदान गर्दछ। फलस्वरूप खितखित खितखित हाँस्दै मानौ प्रज्वलित अग्निकुण्डमा घिउ थप्दै जान्छन्। तिनलाई भन्न मन लाग्छ, तिमीहरूको आदिगुरु कसैलाई माया गर्दैन, तर त्यतिखेर तर्क गर्नुभन्दा जिस्कनुमा मजा आउँछ। पुत्री, हामी तिमीलाई माया गर्दैनौ र? मार्था फेरि खितखित हाँस्दै उत्तरको प्रतीक्षा गर्छिन्। तर मैचाङ शत्रुतापूर्वक बिन्दुलाई घुर्दै जुरुक्क उठ्छे। बिन्दुलाई पनि स्थिति बोध हुन्छ। ऊ आदिमाथाको काखबाट टाउको उचालेर हेर्छे, किन रिसाएकी मोरी भन्ने भाव बोकेर। मैचाङ आरिछे चाल बोकेर मन्दिरभित्र पस्छे। बिन्दु छक्क पर्छे र आदिमातालाई प्रश्नात्मक दृष्टिले हेर्छे। आदिमाता खितखित खितखित हाँसी मात्र लान्छिन्। बिन्दु एकछिन सोचमग्न हुन्छे, त्यसपछि आदिमातालाई त्यहीँ छोडेर मन्दिरभित्र दगुर्छे। मार्था आदि मन्दिरको ढोकामा आँखा गाडेर खितखिताइरहन्छन्। मनभित्र एक अज्ञात तर सुखद किसिमको खुतकुती जन्मिरहन्छ। तिनी मुख थुनेर हाँसिरहन्छन्। आदिमाताको माया पाउनका लागि बिन्दु र मैचाङ जहिले पनि प्रतिद्वन्दी हुन्छन् भन्ने मार्थालाई थाहा हुन्छ। अक्सर मैचाङ नै ईर्ष्याको आगोले जल्थी र बिन्दु उसलाई मनाउन पछि लाग्थे। बिन्दु आफ्नो हावभाव अनुसार हर तरहका प्रयासहरू गरी मैचाङलाई मनाएर नै छोड्थे। मार्था उनीहरूको ईर्ष्यालु बानी, झगडा र मेलमिलापलाई एक रमाइलो खेल हेरेजे गर्थिन्, सम्भव भएसम्म कसैको पक्ष नलिकन। घामका ग्रामीण पाइलाहरू प्राकृतिक तवरले बढेपछि मार्थालाई जिउ तातिएको अनुभव हुन्छ। धेरै बेरसम्म तिनी ढोकामा हेरिरहन्छन्, तर त्यहाँबाट कुनै सम्झौताको आगमन देखा पर्दैन। हावामा निरुद्देश्य हलिरहेका छिटफुट केश राशिलाई तहलाउँदै तिनी उठ्छिन्। त्यति नै खेर तिनको दृष्टि आदिगृहपट्टि लम्बिन्छ। आदिगृह शून्य हुन्छ, तर तिनी एकपटक प्रेमका सम्पूर्ण उत्कण्ठाहरूलाई आँखामै टाँसेर हेरिरहन्छन्। हाँस्दा हाँस्दै सृजित यस स्थितिमा तिनी सब कुरा बिर्सन्छन्, सिवाय प्रशान्त। जिन्दगीमा पहिलो मौका पाए चाहिँ प्रतीत हुने गरी प्यासी आँखाले तिनी आदिगृहलाई क्वारक्वार्ती हेरिरहन्छन्। मानौ त्यो तिनी नभएर प्रशान्त नै हो। हेर्दा हेर्दै मनभित्र एक ठुलो लहर उत्पन्न हुन्छ, तर तिनी यो भन्न सक्ने मनस्थितिमा हुन्नन् कि मनको यस हलचलमा सुख अनुभव भइरहेछ कि दुःख। आदिगृहको शून्यता सजीव हुन्छ। तिनले हेर्दा हेर्दै दुई व्यक्ति बाहिर निस्कन्छन्, एकजना स्वयं प्रशान्त र अर्को व्यक्ति जो राम्ररी चिनिँदैन, आकल झुकल देखेको मान्छे जस्तो तिनीलाई लाग्छ। बस उनीहरू सोझै बगैँचामा आइपुग्छन्। मार्था औपचारिक सौजन्य देखाउँदै मुस्कुराउँछिन्। अपरिचित अपरिचित जस्तो मान्छे सङ्कोच मान्दै प्रणाम गर्छ। मार्था प्रणाम स्वीकार गर्छिन्, तर उक्त व्यक्तिको आवाज जुन आफैभित्र हराएको हुन्छ सुन्न सकिँदैन। प्रशान्त, के मैले यही पुत्रको पोर्ट्रेट हो? आदिमाता, यही पुत्रको पोर्ट्रेट म चाहन्छु। मार्था चित्रकारी आँखाले त्यस व्यक्तिलाई हेर्छिन्। करिब करिब 35 वर्षको उमेर, केही दुब्लो, विशेष गरी काला दस्सिएको, आवश्यकताभन्दा बढी फुलेको नाक, सङ्कोच र अपराधले जकडिएको मनस्थिति। मार्थालाई यस्तो लाग्छ, त्यस व्यक्तिको समग्र व्यक्तित्व महारोगले बेकममा भएको देब्रे हातमाथि मार्थाको ध्यान जाँदैन, कारण उसले कुशलतापूर्वक हात लुकाइरहेको हुन्छ। पुत्र, कहिले जाँदैछौ बस्तीबाट? मार्था आफ्नो औपचारिक मुस्कानमा अभयदानको उज्यालो छर्दै प्रश्न गर्छिन्। भोलिसम्ममा माता, मरणच्यासी बोलीमा जवाफ फर्किन्छ। मार्था इजेलमा क्यानभास चढाएर रङ संयोजन गर्न थाल्छिन्। यसबीच मैचाङ दुईवटा कुर्सी बोकेर आइपुग्छे। मार्था उसलाई होइन, उसको पछि आइपरेकी बिन्दुलाई जिस्किने आँखाले हेर्छिन् र काममा व्यस्त हुन्छन्। पुत्र कुर्सीमा बस्छ। व्यक्ति अति सङ्कोच मान्छ र ठिङ्ग उभिरहन्छ। आदिगुरु उसलाई काँधमा समातेर बिस्तारै कुर्सीमा बसाउँछ। प्रशान्त, तिमी पनि बस यतापट्टि। मार्था सिसाकलमले क्यानभासमा पोर्ट्रेटको प्रारूप तयार पार्दै बोल्छिन्। म ठिक छु यत्तिकै, प्रशान्त तिनको देब्रेपट्टि उभिँदै बोल्छ। मार्था उसलाई फेरि कुर्सीमा बस्न अनुरोध गर्दिनन्। मैचाङ र बिन्दु मनोमालिनी बिर्सेर कुतुहलवश रमिता हेर्न थाल्छन्। उनीहरूले धेरैपल्ट आदिमातालाई क्यानभासमा व्यस्त देखेका थिए, तर कुनै पनि व्यक्तिलाई सामान्य बसालेर चित्र कोरेको देखेका थिएनन्। तिनीहरूले दृश्यचित्र देखेका थिए, व्यक्तिचित्र देखेका थिएनन्। एकपल्ट कुरै कुरामा मार्थाले प्रशान्तलाई म तिम्रो पोर्ट्रेट बनाउन चाहन्छु भनेको मैचाङले सुनेकी थिए, तर देखेकी थिएन। उसलाई वास्तवमा निकै आश्चर्य लाग्छ। केही बेर चञ्चल भए आश्चर्य मानिरहन्छे, तर आफ्नो दायित्व स्मरण भए पनि रमिता हेरिरहन सक्दिन। ऊ भित्र जान्छे। बिन्दु रमिता हेरिबसौँ कि उसको पछि लागौँ भने दुविधामा पर्छे। अन्ततः रमितै हेरिबस्ने टुङ्गोमा पुग्छे। बगैँचामा थरीथरीका चराहरू खेल्दै र हल्ला गर्दै आइपुग्छन्। मार्था तिनीहरूप्रति ध्यान नदिएर तनमनले क्यानभासमा व्यस्त हुन्छन्। तिनको सिद्ध हस्त हात अनुशासित ढङ्गले छिटो छिटो चल्न थाल्छ। सम्भवतः तिनले प्रशान्तको उपस्थितिलाई पनि बिर्सिसकेकी हुन्छन्। तिनको तारुण्यले लालिमायुक्त अनुहारमा एक गम्भीर र आनन्दित स्रष्टाको भाव देखिन्छ। प्रशान्तलाई मन थाम्न गाह्रो लाग्छ। उसको प्रेमी मन, जुन कतिपय आत्मनियन्त्रणका साङ्लाहरूले बाँधिएको थियो, अशान्त हुन थाल्छ। फलस्वरूप ऊ मार्थालाई मुग्ध दृष्टिले हेरिरहन विवश हुन्छ। पोर्ट्रेटको पहिलो प्रारूप तयार हुन धेरै समय लाग्दैन। मार्था अतिव सुन्दर मृगनयनी आँखाहरूमा बल पार्दै र आँखी भौँका दूरी झन्डै झन्डै समाप्त पार्दै क्यानभासमाथि तीक्ष्ण दृष्टिपात गर्छिन्। तिनको ओठमा सन्तोषको मधुर मुस्कान उदाउँछ। प्रशान्त, इज इट अल राइट? ठिक छ? क्यानभासबाट आँखा नहटाइकन मार्था प्रश्न गर्छिन्, र मनले यस पहिलो प्रारूपलाई नै अन्तिम प्रारूप मानि रङ पोत्ने निश्चय गर्छिन्। तिनलाई अर्को प्रारूप तयार पार्नु वा संशोधन परिमार्जन गर्नु आवश्यक लाग्दैन। प्रशान्त, कस्तो लाग्यो बोल न? मार्था दोस्रो पटक अनुरोध गर्छिन्। आदिमाता, आदिगुरु गइसक्नु भएको छ। जवाफ पुत्रको तर्फबाट आउँछ। मार्था अविश्वासपूर्वक प्रशान्त उभिएको ठाउँमा हेर्छिन्, आदिगृहतिर हेर्छिन्। कतै पनि प्रशान्त देखा पर्दैन। कतिखेर गएछ भने एकपल्ट सोधौँ जस्तो लाग्छ, तर मार्था प्रश्न नगरिकन एक दीर्घ निश्वास लिन्छन् र रङ तयार पार्न थाल्छिन्। तिनको मन राम्रैसित दुख्छ, तर त्यस दुखाइलाई मिठो मानि अनुभव गर्न धेरै बेरसम्म चुप लागिरहन्छन्। कुन हृदयको कस्तो आँधीबेहरीले हुत्याएर प्रशान्त चुपचाप त्यहाँबाट भाग्यो भन्ने छिड कल्पना पनि तिनी गर्न सक्दिनन्। कुर्सीमा अप्ठ्यारो मानि बसिरहेको पुत्रको सङ्कोच भावना हराउँदै गएको हुन्छ, तर आदिमाताको रहस्यमय मौनताबाट सृजित एक नयाँ वातावरणमा ऊ आफूलाई पुरा पुरा कार्टुन सम्झिरहेको हुन्छ। बस्तीका अन्य नरनारीलाई सरह उसलाई पनि आदिगुरु र आदिमाता बीचको प्रेम प्रसङ्ग थाहा हुन्छ। यही कुराले गर्दा ऊ बढी कार्टुन भएको हुन्छ। उसले आफूलाई जे सोचे पनि मनभित्र व्यक्तिगत दुःख मात्र होइन, आदिमाताप्रति एक सहानुभूतिको लहर अनुभव गरिरहन्छ। आदिमाताको मनको पीडा राम्रैसित थाहा भए जस्तो लाग्छ उसलाई, तर त्यति नै खेर उसलाई आफ्नो पीडा स्मरण हुन्छ। सहानुभूतिका लहरहरू फर्किन्छन् आफैमाथि। निरुपाय भई ऊ आँखाले भुइँमा खाल्डो पार्दै जान थाल्छ। रङ तयार भएपछि मार्था क्यानभासमा पोत्दै जान्छन्। तिनको विशेषज्ञ हात छिटो छिटो चल्न थाल्छ, मानौ क्यानभासमा रङ्गीन कुची नाचिरहेछ। तिनी त्यो मिठो पीडा बिर्सिदिन्छन् जुन अनायासै प्रशान्तबाट प्राप्त भएको थियो। चित्रहरूमा डायरी लेख्न सक्षम तिनको कलात्मक हात कुशलतापूर्वक चलिरहन्छ। बिन्दुलाई तीन छक पार्दै जो सृष्टिको एकमात्र प्रत्यक्ष दर्शक हुन्छ त्यहाँ। मार्थाको आफ्नै प्रकारको एक खुबी हुन्छ चित्रहरूमा डायरी लेख्नु। तिनले आफ्नो धर्ममाताको प्रेरणाबाट डायरी लेख्न सिकेकी थिइन्। तर शब्दहरूको माध्यमले डायरी लेख्न मन लाग्दैन थियो तिनलाई। तिनले सुरुको वर्ष अङ्ग्रेजी भाषामा डायरी लेखेकी थिइन्। तिनी धर्म आमा मार्गरेटलाई लेखेका कुराहरू देखाउँथिन् र डायरी कसरी लेख्ने भन्ने कुरामा थुप्रै निर्देशनहरू प्राप्त गर्थिन्। तर अर्को वर्षदेखि नै तिनलाई भाषामा डायरी लेख्न मन लागेन। सानै उमेरदेखि चित्रकला तिनको रुचिको विषय थियो। यस कलामा तिनी पारङ्गत पनि थिइन्। यही कारण दिनदिनका महत्त्वपूर्ण घटना र विचारलाई तिनी डायरीका पन्नाहरूमा पेन एन्ड इङ्कको माध्यमले वा पानी रङको माध्यमले चित्रण गर्न थालिन्। सुरु सुरुमा यो कार्य साह्रै गाह्रो र चुनौतीपूर्ण थियो। कारण सबै घटनालाई वा कुनै कुनै घटनालाई भाषामा लेखे चाहिँ चित्रकलामा लेख्न सकिँदैन थियो। चित्रकलाको माध्यमले डायरी लेख्ने यो नयाँ तरिका मार्थालाई असाध्य मन पर्न थाल्यो। दिन प्रदिन चित्रात्मक प्रस्तुतिको कलामा तिनी दक्ष हुँदै गइन्। यही दक्षताको कारण व्यक्तिचित्र वा दृश्यचित्र बनाउने काम तिनका लागि सरल हुन गएको थियो।
चला तो बाहें डाल के बाहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं।
क्यानभासको पृष्ठ प्रदेशमा राम्ररी रङ पोतेपछि मार्था कुची बदलेर पोर्ट्रेटको मुख्य भागमा रङ पोत्न थाल्छिन्। त्यति नै खेर तिनलाई पुत्रको कथा जान्ने जिज्ञासा मनमा उत्पन्न हुन्छ। तिनी क्यानभासबाट आँखा नहटाइकन शान्त स्वरले प्रश्न गर्छिन्, पुत्र तिमी किन जाँदैछौ यहाँबाट? आदिमाता, म पुत्र कुनै उपयुक्त जवाफ दिन सक्दैन। लज्जा र अपराध भावनाले उसको अनुहारको रङ बदलिँदै जान्छ। मैले सुने तिम्री श्रीमती कुची समातिको हातलाई विश्राम दिँदै मार्था पुत्रलाई सिधा आँखाले हेर्छिन्। पुत्र तिनीसँग आँखा मिलाउने साहस गर्दैन।
दिल तोड़ने वाले देख के चल
कसरी हरायो श्रीमती? मार्ता कुची चलाउँदै सोच्छिन्। आदिमाता, मलाई छोराको माया लाग्छ। पुत्र ओठ चपाउँदै प्रश्नको बेग्लै जवाफ दिन्छ। छोरा पनि छ तिम्रो? हो आदिमाता, 5-1 वर्षको छोरो छ। राक्षसनीले छोरोलाई पनि लिएर गई, कहाँ गई अत्तो पत्तो छैन। मार्ता कुची चलाइरहन्छन्, तर हातको गति ढिलो हुँदै गएको कुरा पनि उनी अनुभव गर्छिन्। कहाँ खोज्न जान्छौ त? एकछिनपछि मार्थालाई प्रश्न गर्नु आवश्यक लाग्छ। जहाँ जहाँ सकिन्छ अब। पुत्र सुकेको ओठ भिजाउँदै भन्छ, सब कुरा बताभङ्ग भयो आदिमाता, यस्तो होला भन्ने के थाहा? दृष्टिले मर्न पनि दिएन, बाँच्न पनि दिएन, आफ्नो भाग्य नै यस्तो रहेछ। भाग्यलाई किन दोष दिन्छौ पुत्र? मान्छेले आफ्नो भाग्य आफै बताउनुपर्छ। आदिमाता, मैले आफ्नो भाग्य आफै बनाएको थिएँ। आफ्ना कोही थिएनन्, केही थिएन। इच्छा गरेर घर बसाएँ, स्वास्नी ल्याएँ, छोरो पाएँ। घर, स्वास्नी, छोरा, मेरो सुख खुसी सब यी थिए। स्वास्नी पनि मलाई खुब माया गर्थे, भन्थे मर्नु पऱ्यो तिमीभन्दा पहिले नै मरौँ। तर के गर्नु, दशा लाग्यो आदिमाता। पुत्र रोला रोला जाँ गरी चुप लागेर बस्छ। सुनाउ पुत्र अरू कुरा। मार्थाको हात झन् छिटो चल्न थाल्छ। के भन्नु आदिमाता, अचानक मेरो भाग्य बिग्रियो, मलाई महारोग लाग्यो, स्वास्नी डरले माइत हिँडी, अन्न जल दिने मान्छे समेत गुमाएँ मैले। पछि थाहा भयो माइतीतिरकै एकजना बदमास मान्छेसित कहाँ हो कहाँ भागेर गई, छोरालाई पनि लिएर गई। त्यस्तै स्वास्नीलाई किन खोज्नु पऱ्यो त? मार्थालाई कुरा सुनेपछि कता कता क्रोध उत्पन्न हुन्छ। आफ्नो धर्म आदिमाता, आदिगुरुको कृपाले कोड निको भयो, अब स्वास्नी र छोरालाई नखोजे के गर्नु? आदिमाता जस्तै भए पनि माया गरेर ल्याए कि स्वास्नी, छोराको माया लाग्छ आदिमाता, माया लाग्छ। पुत्र मुख सोपेर रुन थाल्छ, आँखाबाट आँसुको भेल बगाउँदै। मार्थालाई पोर्ट्रेटमा आँसु झार्न मन लाग्दैन। पहिलो गएकी स्वास्नी र छोराको खोज गर्न भने एक पुत्रले बस्ती त्याग गरेपछि अघोषित शोकको स्थिति सृजित हुन्छ। बस्तीवालाहरू आफ्नै ढङ्गले प्रभावित हुन्छन्, मार्था पनि प्रभावित हुन्छन्। तर साह्रै नै अप्ठ्यारो किसिमले तिनलाई अस्वाभाविक रूपले शङ्का लाग्छ कि बस्तीको भविष्यका लागि यो एक अशुभ थालनी हो। यही रीतले पुत्रपुत्रीहरू जान थाले भने बस्तीको आबादी शून्यमा झर्न सक्छ। प्रशान्तको जीवन र दर्शन दुवै निरर्थक हुनेछन्। यद्यपि प्रशान्तले मानवीय स्वतन्त्रताको पक्षबाट बोल्दै बस्ती त्यागको घटनालाई दुर्भाग्यपूर्ण मान्न रुचाएन, तर मार्थालाई कता कता मनमा लाग्छ प्रशान्त पनि घटनाले प्रभावित भएको छ।
गरिब
मार्थाको मनमा एक अर्को प्रभाव पनि अङ्कित हुन्छ, जुन अघिल्लो प्रभावभन्दा आनन्ददायक, गहिरो र अर्थपूर्ण हुन्छ। तिनलाई लाग्छ पुत्रको वस्तुत्यागले प्रेमको महानता वर्णन गरिरहेको छ। त्यो प्रेमको शक्ति नै हो जसले पुत्रलाई डोराइरहेको छ। विश्वमा प्रेमको शक्तिभन्दा ठुलो केही छैन। तिनको हृदयमा यही कुरा प्रतिध्वनित भइरहन्छ। प्रकट रूपमा तिनी मनको खुसी व्यक्त नगरिकन अघोषित शोकमा सामेल हुन खोज्छिन्। तर यो स्थिति धेरै दिनसम्म रहँदैन। अघोषित शोकका बादलहरू एक सनसनीपूर्ण घटनाका लहरमा परिच्छन्न बिहान हुन्छन्। पुत्रले बस्ती छोडेको पर्सिपल्ट बस्तीको मूल ढोकाभन्दा 30-40 मिटर पर एकजना सेतै फुलेकी अनुहार चाउरी परेकी आइमाई देखा पर्छिन्। तिनले लट्ठी टेकिरहेकी हुन्छन्। एक टक लाएर तिनी बस्तीलाई रहस्यमय ढङ्गले हेरिरहेकी हुन्छन्। सबभन्दा पहिले बुढी कुकुर्नी बिन्दुको आँखा पर्छ तिनीमाथि। बिन्दु मूल ढोकाबाट केही कदम बाहिर निस्केर त्यस आइमाईको मनोविज्ञान बुझ्ने प्रयास गर्छ, तर सफलता प्राप्त गर्न सक्दिन। सहज भावले ऊ यति कुरा बुझ्छ कि त्यस अपरिचित आइमाईको आचरण र दृष्टिमा शत्रुता भाव छैन। बस दिन ढल्किनुभन्दा पहिले बिन्दु खुब क्रियाशील हुन्छे। बस्तीका धेरै व्यक्तिलाई ऊ त्यस बुढी र अपरिचित स्वास्नी मान्छेप्रति ध्यान आकर्षित पार्छ। बस्तीका बासिन्दाहरू जिज्ञासावश मूल ढोका वरिपरिका पर्खालबाट बुढीलाई हेर्दै फर्कदै गर्न थाल्छन्। कोही पनि बुढीलाई चिन्न सक्दैनन्, बुझ्न सक्दैनन्, तर सरोकार नराखी बस्न पनि सक्दैनन्। सबभन्दा बढी सरोकार बिन्दुलाई नै हुन्छ। उसको प्रयत्नले मैचाङ मार्फत आदिमातासम्म कुरा पुग्छ। आदिमाता एकजना बुढी आइमै बस्ती बाहिर उभिरहेकी छिन् बिहानदेखि। मैचाङ जानकारी दिन्छे किन त्यहाँ उभिरहेकी। मार्फत सामान्य उत्सुक र पूर्वक प्रश्न गर्छिन्। केही थाहा छैन आदिमाता, एक बिहानै आदिगुरु बाहिर जानुभएपछि त्यहाँ देखा परेकी अरे। दिनभर उभिएको उभिएकै छन्। त्यस्तै बुढी आइमै कस्तो थकाइ पनि नलागेको, भोक प्यास पनि नलागेको। मार्फतको उत्सुकता राम्रैसित जाग्छ। कोही व्यक्ति लट्ठी टेकेर दिनभरको भोक प्यास र थकाइ बिर्सेर बस्तीलाई निर्निमेष दृष्टिले हेरिरहन्छ भने यसको कारण अवश्य ठुलो हुनुपर्छ। तिनी सोच्छिन् र केही चिन्तित हुन्छन्। कार्यवश प्रशान्त पोखरा गएको हुन्छ। तिनले कहिले पनि बस्तीका कुरामा सोझै हात हालेको हुँदैन। तिनी त सर्वमान्य आराध्य देवी थिइन्। बस्तीका समस्याहरू, व्यवस्थाहरू र क्रियाकलापहरूभन्दा माथि अग्रासनमा विराजमान। मार्था आफ्नो प्रतिष्ठाको सीमा बुझ्थिन्, कर्तव्यको सीमा पनि बुझ्थिन्। तर यस्तो स्थिति तिनले साक्षात्कार गरेकी थिइनन्। अपरिचित बुढीलाई उपेक्षा गर्नु ठिक होला कि प्रशान्तको तर्फबाट केही गर्नुभएस होला, तिनी सोच विचारमा पर्छिन्। धेरै समयसम्म तिनी दोधार दोधारमा परिरहन्छन्। अन्ततः मार्था एक विशेष निर्णयमा पुग्छिन्। पुत्री, त्यस वृद्ध महिलालाई सम्मानपूर्वक यहाँ लिएर आऊ, मार्था आफ्नो निर्णय सुनाउँछिन्। मैचाङका लागि यो निर्णय चिरप्रतीक्षित परमादेश साबित हुन्छ। आदि मन्दिरबाट बाहिर निस्केर ऊ बस्तीको मूल ढोकातिर खुसीले उत्तेजित हुँदै दगुर्छे। बिन्दु पनि उसको पछि लाग्छे। तर मूल ढोका आइपुग्दा नपुग्दै मैचाङ दौडमा पछि पर्छे। गुरुपनारी मैचाङ र बिन्दु गएपछि मार्था आफ्नो निर्णयमाथि पुनर्विचार गर्छिन्। प्रशान्तलाई मेरो यो निर्णय मन पर्ला, तिनी सोच्छिन्। तर कुनै उत्तर पाउन सक्दिनन्। प्रशान्त रिसाउने त होइन, तिनलाई डर पनि लाग्छ। तर कुनै किन तिनलाई मनभित्र एक अज्ञात खुसी पनि लाग्छ। तिनको ओठका कुना कुनामा एउटा उत्तर नाच्न थाल्छ। रिसाए रिसाओस्, कि मलाई यति अधिकार पनि छैन। बिन्दु फर्केर आएपछि मार्थाको खुसी बाँचिन्छ। तिनी बिन्दुको पथ प्रदर्शनमा आदि मन्दिरबाट बाहिर निस्कन्छन्। तिनको उत्सुकता दृष्टिमा एउटा भिड प्रत्यक्ष हुन्छ, जुन बिस्तारै बिस्तारै तिनीतर्फ नै बढिरहेको हुन्छ। पहिलोपल्ट बस्ती प्रवेश गर्दा तिनले यस्तै भिडको सामना गर्नु परेको थियो। त्यस समयमित भिडको केन्द्रमा आदिगुरु प्रशान्त थियो भने अहिले एक बुढी स्वास्नी मान्छे छ। बुढी दाहिने हातले लट्ठी टेक्दै अशक्त कछुवा चाहिँ आवश्यकताभन्दा ढिलो हिँडिरहेकी हुन्छन्। मैचाङ तिनको देब्रे पाखुरा समातेर भरिदिइरहेकी हुन्छ। बस्तीवालाहरूको सुपरिचित भिड बुढीसित सुस्तरी हिँड्दा हिँड्दै नसकेर ठाउँ ठाउँमा टुटेको हुन्छ। आदि मन्दिरको निकट पुगेपछि विशेष गरी आदिमातालाई देखेर भिड फेरि समेमित हुँदै जान्छ र ठाउँ ठाउँका टुटफुटहरू जोडिँदै जान्छन्। भिड लक्ष्यमा पुग्छ। आदि मन्दिरको प्राङ्गणका फुलहरूसित जिस्किरहेका दुई जोडी भँगेरा र बिना जोडीका गौँथली, जुरेली र डाङ्ग्रे चराहरू भिडको दबावमा परि मैदानतिर भाग्छन्। एउटा पर्यटक जस्तो चरा जो मैदानमा आनन्दपूर्वक कावा खाइरहेको हुन्छ, ती भगुवा चराहरूको दबावमा परि नराम्ररी आत्तिन्छ र आफ्ना लामा लामा पखेटा छिटछिटो चलाएर बस्तीबाटै बेपत्ता हुन्छ। फुलका रजकण चुसिरहेका रङ्गीन पुतलीहरू आत्तिँदैनन्। उल्टो केही साना पुतलीहरू जो केही घन्टा अघिसम्म काया परिवर्तनको प्रतीक्षा गर्दै रुखका हाँगा बिगामा डल्लिरहेका थिए, भिडमाथि माथि उडेर बहादुरी देखाउन थाल्छन्। मार्था भिडलाई एकपल्ट समष्टिगत दृष्टिले हेर्छिन्। त्यसपछि वृद्धामाथि दृष्टि केन्द्रित गर्दै सोध्छिन्, यसलाई पुत्री भनेर सम्बोधन गरौँ कि बुढी आमै भनेर गरौँ। निर्णय कुरूप नारीले लिन्छे। वृद्धाको कानमा मुख जोड्ला झैँ गरी ऊ परिचयको क्रम सुरु गर्छे। बजै उहाँ हामी सबैकै आदिमाता हुनुहुन्छ। कुरा कानमा पर्नासाथ वृद्धाको नेत्र ज्योति तेजिलो हुन्छ, शरीरमा एक अनौठो कम्पन हुन्छ। तिनी थरथर कामेका हातहरू मुस्किलले जोड्दै कामेको दयनीय स्वरमा बिन्ती बिसाउँछिन्। शरण पाउँ हजुर, म मर्न नसकेको बुढी शरण पाउँ। बिन्ती बिसाइसकेपछि वृद्धाको कम्पायमान शरीर शिथिल हुन्छ। तिनी लट्ठीको सहारा लिएर थुचुक्क बस्छिन्। मार्थालाई के गरौँ के गरौँन्छ। कुरूप नारी मैचाङ सहक दिन आइपुग्छे। बजै उठ्नुहोस् उठ्नुहोस् बजै। ऊ वृद्धालाई पछिल्तिरबाट समातेर उठ्ने प्रयत्न प्रेरित गर्छे। वृद्ध लामो समयसम्म ओछ्यान परेकी रोगी पहिलोपटक तङ्ग्रिएर उठेजे गरी उठ्छिन्। मार्था तिनको भावशून्य वृद्ध अनुहारमा तनाव र चाउरेका दर्शाहरू देख्छिन् र ती चाउरेका दर्शाहरू भाग्यका दर्शा होइनन् भन्ने कुरा अनुभव गर्छिन्। यहाँको घर कहाँ पर्यो? मार्था प्रश्न गर्छिन्। तर वृद्ध अस्पष्ट आवाजमा शरण पाउँ हजुर शरण पाउँ भन्ने शब्दावली मात्र दोहोऱ्याइरहन्छन्। बस्तीमा यहाँलाई स्वागत छ मार्था सबैले सुनोस् भन्ने अभिप्रायले स्वरलाई आवश्यक तीव्रता प्रदान गर्दै बोल्छिन्। म आफ्नो तर्फबाट आदिगुरुको तर्फबाट र पुत्र पुत्रीहरूका तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्छु। भिडमा सनसनी फैलिन्छ। कुनै के कुरा बुझेर बिन्दु रमाउन थाल्छे तर कुरूप नारीलाई खुसी प्रकट गर्ने अवसर मिल्दैन। वृद्ध उसको भरले मात्रै उभिरहेकी हुन्छिन्। आदिमाता उहाँ बिहानदेखि उभिएर थाक्नु भएको छ। केही खानपिउन भएको छैन होला। मैचाङ आफूलाई लागेको सबभन्दा महत्त्वपूर्ण कुरा भन्छे जसमा एक औपचारिक अनुमति अपेक्षा गरिएको हुन्छ। पुत्री तिमीले ठिक कुरा सम्झायो उहाँलाई भित्र लिएर जाऊ। मार्था पुत्रीलाई आज्ञा दिँदै भिडलाई प्रसन्नतापूर्वक विदा गर्छिन्। पुत्र पुत्रीहरू तिमीहरू सबैलाई हृदयदेखि नै धन्यवाद छ। भिड बिस्तारै हल्ला गर्दै खासखुस गर्दै दङ्गदास पर्दै फर्किन्छ। गोधुलीको सन्ध्यापछि सधैँ रात पर्छ। यसबीच मार्था वृद्धाको करुणा जनित राम कहानी सुन्छिन्। मैचाङको व्यवहार सेवा सत्कारको परिणामस्वरूप वृद्ध थकाइ र भोकप्यासबाट पूर्ण रूपले मुक्त हुन्छन्। एक घण्टाको विश्रान्तिपछि नै आफ्नो कथा भन्न सक्ने स्थितिमा पुग्छिन्। वृद्ध विस्तारपूर्वक कथा भन्छन्। ठाउँ ठाउँमा रुन्छन्, पुरपुरो ठोक्छिन्, आक्रोशित पनि हुन्छन्। कथा सुन्दा मार्थाभन्दा मैचाङ बढी विचलित हुन्छे। एक ठाउँमा त ऊ राम्रैसित छोकसुकाउँछे। रातको 8 बजेतिर शरणागत वृद्धाको बस्तीमा खाने बस्ने प्रबन्ध मिलाएपछि मार्था तिनलाई आदि मन्दिरबाट विदा गर्छिन्। मैचाङ तिनलाई लिएर जान्छे। वृद्धालाई विदा गरेपछि मार्थाको मन साह्रै अस्थिर हुन्छ। प्रशान्त कतिखेर आइपुग्ला र कुरा सुनाऊ भन्ने भावनाले तिनी अधीर हुन्छन्। तिनी पढ्न सक्दिनन्, चुपचाप बस्न सक्दिनन्। करिब आधा घन्टासम्म तिनी समीपित हुन आफैसित सङ्घर्ष गर्छिन् तर सक्दिनन्। केही नलागेपछि तिनी अँध्यारो भान्साखण्डको झ्यालो गाडेर रातको अन्धकारमा चुर्लुमा डुबेको आदिगृहलाई टुलु टुलु हेरिरहन्छन्। मार्थालाई समयको होस हुँदैन। करिब 9:30 बजे तिनी आफ्नो पछाडि टाढा कसैले आदिमाता भनी बोलाए जस्तो आवाज पाउँछिन्। तिनलाई यो प्रशान्तको बोली जस्तो लाग्छ। अँध्यारो भान्साखण्डबाट निस्केर मार्था आवाज सुन्ने प्रयास गर्छिन्। आदिमाता प्रशान्तको बोली स्पष्ट सुनिन्छ। मार्था मनको उत्तेजना थाम्न नसकी दगुर्दै आएर आदि मन्दिर र अन्तकक्षबीचको ढोका खोल्छिन्, जुन ढप्काइएको मात्र हुन्छ। ओहो प्रशान्त, म तिमीलाई नै पर्खिरहेकी थिएँ। मार्था प्रशान्तको दुवै हात समातेर आफूतिर तान्छिन्। तिमी कहाँ गएका थियौ बिहानदेखि? तिमीलाई थाहा नै छैन म कति अप्ठ्यारोमा परे। मैले जानकारी पाइसकेको छु। म आदिमाताप्रति कृतज्ञ छु, हार्दिक कृतज्ञता ज्ञापन गर्छु। प्रशान्त पूर्ण औपचारिकता निर्वाह गर्छ तर तिनको सामिप्यबाट आफूलाई स्वतन्त्र पार्न सक्दैन। कुनै किन उसलाई कठोर हुन मन लाग्दैन। मार्थाको खुसी भङ्ग गर्न मन लाग्दैन। के तिमी खुसी छौ प्रशान्त? मार्था झन् बढी नजिकिन्छन्। हो, म साह्रै कृतज्ञ छु आदिमाताप्रति। प्रशान्त, मैले तिम्रो अनुपस्थितिमा कठिन निर्णय लिनु पर्यो। मैले त्यस वृद्धालाई शरणमा लिनु आफ्नो कर्तव्य सम्झेँ। मैले तिम्रो कार्यमा हस्तक्षेप गरेको होइन। तर मार्था बोल्दा बोल्दै भावुक हुन्छन् र टाउको निभाएर प्रशान्तको छातीमा अडाउँछिन्। आदिमाता, मेरा लागि यो प्रसन्नताको विषय हो कि? प्रशान्त पनि प्रत्युत्तरको क्रमलाई पुरा गर्न सक्दैन, बिचैमा अड्किन्छ, केही सोच्न थाल्छ। उसको त्यो सोचाइ स्वयं उसलाई प्रष्ट हुँदैन। प्रशान्त, मैले त्यस वृद्धाको कथा सुने, साह्रै करुण छ कथा। मार्था उसको छातीबाट टाउको उठाएर आँखा जुदाउँछिन्। बिचरी बुढी, घरमा छोरा बुहारी र 10 वर्षको नाति रहेछ। पहिले त छोराले खुब माया गर्थ्यो अरे, बुहारीले पनि खुब मान राख्थ्यो अरे। पछि के भएछ? बुहारीसित ठाकटुक परेछ, त्यही बेला नाति पनि मरेछ, बेसरी ठुलो ज्वरो आएको थियो अरे। अनि त बुहारीले यही बक्सी बुढीले मेरो छोराको कलेजो खाइ भनेर ढ्याङ्ग्रो पिट्न थाल्यो अरे। त्यसपछि घरमा त के गाउँमै टेक्न मुस्किल परेछ। बिचरी प्रशान्त, मैले तिनलाई शरण दिएर गल्ती त गरिनँ। घरिघरि प्रशंसा पाउने अभिलाषा जाग्छ तिनको मनमा। मैले कृतज्ञता ज्ञापन गरिसकेँ, आदिमाताले अत्युत्तम कार्य गर्नुभयो। प्रशान्तले भन्यो, साँच्चै? जवाफमा प्रशान्त हार्दितापूर्वक मुस्कुराउँछ। मार्थाको खुसीले धप्प बलेको अनुहारमा खुसीको नसा चढ्छ। प्रशान्त, मलाई बस्तीको काममा अभिरुचि छ, काम देऊ है मलाई। मार्था लाडिएर बोल्छिन्। आदिमाताले इच्छा बमोजिम बस्तीका विभिन्न संकायहरूको अध्ययन निरीक्षण गर्नुभए म आफ्नो अहोभाग्य सम्झिनेछु। साँच्चै, म सत्य बोल्दैछु। प्रशान्त मार्थाको प्रेम प्रदर्शनबाट विचलित नभएको आश्वासन स्वयंलाई दिँदै संयत वाणीमा बोल्न थाल्छ। आदिमाताको आवश्यकता बस्तीका प्रत्येक संकायलाई र प्रत्येक व्यक्तिलाई छ। आदि मन्दिरभित्र मात्र होइन, बाहिर पनि बस्तीका प्रत्येक क्रियाकलापमा पुत्रपुत्रीहरू आदिमाताको शुभ आशीर्वाद चाहन्छन्। म भोलिदेखि बाहिर निस्कनेछु। मार्था लाडिएर प्रशान्तको छातीमा टाँसेर आँखा चिम्लिन्छन्। सम्भवतः आफ्नो अस्तित्वलाई नै बिर्सन्छन्। प्रशान्त कुनै विरोध गर्दैन केही समयसम्म, जबसम्म उसलाई आवश्यक लाग्छ। आदिमाता, अब म बिदा हुन्छु। बिदा शब्दले मार्थाको नसा टुट्छ। नसा टुटेपछि तिनलाई केही सङ्कोच लाग्छ। प्रशान्तलाई छोडेर तिनी एकातिर फर्किन्छन्। केही अँध्यारोमा चाल मारेर भागेको आभास दिने पाउँछन् र लज्जित हुन्छन्। भाग्ने व्यक्ति तिनकी सेविका पुत्री वा सङ्गिनी कुरूपा नारी हो भने तिनलाई थाहा हुन्छ। राति सुत्ने बेलामा भोलि बिहान सबैले उठ्ने शुभ आशीर्वादसहित पुत्रपुतीहरूलाई सम्बोधन गर्ने र क्रमशः बस्तीका सबै शङ्काहरू निरीक्षण गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू मनभित्र तर्जुमा गरी तिनी आँखा चिम्लन्छन्। निद्रा नलागेसम्म परम आनन्द र आत्मसन्तोषको नन्दनवनमा हार्दिक परिभ्रमण गरिरहन्छन्। कतिखेर निद्रा पर्छ थाहा हुँदैन। जब तिनी बिहान आँखा खुल्न साथ हडबडाएर उठ्छिन्, घडीमा बिहानको 7:30 बजिसकेको हुन्छ। आदिमाता प्रणाम, दुधको तातो तातो प्याला टेबलमा राख्दै कुरूपनारी मैचाङ झुक्छे। मार्था पुत्रीको आँखामा सोझै हेर्ने साहस गर्दिनन्। आदिगुरुको प्रवचन समाप्त भयो। नमिलेका केशराशिमा अलमरिँदै मार्था सोध्छिन्, जब आफ्नो पुत्री टाउको अल्लाइदिन्छे। आज चाँडै उठ्ने भनेको त झन् कस्तो निद्रा परेको। मार्था लामो अल्छे लाग्दो र अल्छी मान्न मन पराउनेहरूका लागि रहर लाग्दो हाई काट्छिन्। तिनलाई फेरि सुतु सुतु जस्तो लाग्छ। आजगुरुले सोध्नु भएको थियो, मैचाङ रहस्यमय भावमा बोल्छे, के कुरा? मार्था फुलुको हेर्छिन् तर पुत्रीसित आँखा जुदाउने प्रयास सफल हुँदैन। आदिमाता उठिसक्नुभयो कि भनेर, कतिखेर? अघि भर्खरै प्रवचन सकिएपछि। अहिले मन्दिरमै हुनुहुन्छ, बाहिर निस्किसक्नुभयो, सायद श्रमशालामा जानुभएको छ। मैचाङको अनुहारमा रहस्यको भाव झन् बढी घनीभूत हुन्छ। बोलाएर ल्याउँ, भइहाल्यो। मार्था कुरालाई खास महत्त्व नदिजे गरी दुधको प्याला समात्छिन्, झ्यालतिर फर्कन्छन्। पुत्री मनभित्र उम्लिँदै गरेको कुतुहलता नपखाइकन भान्सा खण्डतिर लाग्छ। आधा घन्टापछि बिहानको ठिक 8 बजे मार्था आदि मन्दिरबाट बाहिर निस्कन्छन्। आकाशको छेउछाउमा महत्त्वहीन सेता बादलका टुक्राहरू देखिए पनि मजाले घाम लागिसकेको हुन्छ। चौरमा शीतका थोपाहरू कलिलो घाममा ढल्किरहेका हुन्छन्। बस्तीलाई आफ्नो अधिकार क्षेत्र सम्झाउने चराहरू खुब हल्ला मचाइरहेका हुन्छन्। वातावरण चिसो हुँदैन तर रुखका पातहरू हल्लाएर आउने अनियमित हावाका छालहरू चिसै हुन्छन्। मार्था दाहिनेपट्टिको आदि गृह र देब्रेपट्टिको आदि आरोग्यशालातिर पल्याक पुलुक हेर्दै एकछिन ठिङ्ग उभिरहन्छन्। मिठो मानेर घाम तापिरहन्छन्। आदि मन्दिरको समानान्तर अर्कोपट्टि बस्तीका आवासीय घरहरू हुन्छन्। यी आवास गृहहरू र आदि शिक्षणशालाको छेउ जोडिने कोडमा आदि श्रमशाला हुन्छ। बस्तीको मूल ढोकाको दिशाबाट हेर्दा दाहिनेपट्टि आदि आरोग्यशाला, आदि मन्दिर र आदि गृह एक लाइनमा देखिन्छन् भने देब्रेपट्टि आवास गृहहरू र आदि श्रमशालाको गोलघर देखिन्छ। गोलघरको पछिल्लोतिरको भाग जहाँ अन्नादि उपार्जन गरिन्छ मूल ढोकाबाट देखिँदैन। मूल ढोकाको विपरीत छेउ आदि मन्दिर र गोलघरको बिचमा आदि शिक्षणशाला हुन्छ। मार्था घमाइलो बिहानीमा रमाइलो मान्दै नभाकन्तुकले चाहिँ टाढैबाट घरहरूको स्थिति बोध गर्छिन् र आदि श्रमशालातिर लाग्छिन्। बस्तीको ठुलो चौर छिचोल्दै गर्दा कुनै किन तिनको मनमा कुतकुती लाग्छ। कुरूप नारीको आँखाले पछिल्लोतिरबाट पछ्याइरहेको तिनी चाल पाउँछिन्। आदि श्रमशालाको आकृति पूर्ण रूपले गोलो हुन्छ, पक्की अग्लो र चाक्लो पनि हुन्छ। मार्था बिना पूर्व सूचना गोलघरभित्र प्रवेश गर्छिन्। कता कताबाट बिन्दु दगोर्दै आइपुग्छ र तिनको पैतालमा लुटपुटिनुभन्दा पहिले 3 चोटि बुक्छे। त्यहाँ कार्यरत सबै श्रमिकहरू आदिमातालाई देख्छन्। केही क्षण अप्ठ्यारो मान्दै परस्पर हेराहेर गर्छन्। त्यसपछि सबै जराकजुरुक उठेर प्रणाम गर्छन्। मार्था प्रणाम स्वीकार गर्छिन्। श्रमिकहरूलाई आफ्नो स्थानमा बस्न हातले सङ्केत गर्छिन्। श्रमिकहरू सङ्केत बमोजिम बस्दै काम गर्न थाल्छन्। केही श्रमिक महिलाहरू कुरा नबुझेर उभिरहन्छन्। गोलघरमा करिब 50 व्यक्ति हुन्छन्। महिलाहरूको सङ्ख्या झन्डै 50% नै हुन्छ। मार्था अभयुक्त मुस्कान छर्दै सरसर्ती श्रमकारीहरू निरीक्षण गर्न थाल्छिन्। ग्रामीण घरेलु उद्योग धन्दाको कुरामा तिनको खास अभिरुचि हुँदैन तर तिनी पुत्रपुत्रीहरूको खुसीका लागि अभिरुचि जागृत गर्न पूर्ण रूपले प्रयत्नशील रहन्छन्। प्रणाम आदिमाता, गोलघरको नाइकी तिनको पछिल्लोतिर हात जोड्छ। उसको स्वर निकै कामेको हुन्छ, अनुहार कालो निलो भएको हुन्छ। मार्था अभय मुद्रामा पछि फर्कन्छन्। माता, म यहाँको म तिमीलाई चिन्छु पुत्र, यसको गोलघरको इन्चार्ज होइनौ तिमी। मार्था पूर्ववत अभय मुद्रामा सुमधुर मुस्कान छर्छिन्। अद्वैंसी उमेरको मोटोघाटो अग्लो भूतपूर्व सैनिक रूपाकृतिको पुत्रको हातमल्ने क्रियाशीलतामा एक किसिमको अभ्यस्त कलात्मक लोच देखिन्छ तर मार्थालाई त्यो कला मन पर्दैन। तिमी सकभर ध्यान विकेन्द्रित गर्न खोज्छिन् अथवा अभिरुचि जागृत गर्ने कार्यमा केन्द्रित हुन खोज्छिन्। नायकी पुत्रले यसबीच हात मल्दा मल्दै स्वस्थ सामान्य भाव अर्जित गर्छ। उसको कालो निलो अनुहारमा सेता राता रङहरू देखा पर्छन्। पुत्र, यहाँ के उत्पादन हुन्छन्? मार्था श्रमिकहरूको नजिक जाँदै प्रश्न गर्छिन्। आदिमाता, हामी यहाँ आवश्यकता अनुसार वस्तुहरू उत्पादन गर्छौँ। घरेलु उद्योग धन्दा र गाउँले इलामका काम यहाँ हुन्छन्। बस्तीलाई आवश्यक पर्ने सामानहरू यहीँ भन्छन्। बाहिर हाट बजारहरूमा बेच्नका लागि पनि सामानहरूको उत्पादन हुन्छ यहाँ। अहिले हामी पोखराको 10 बजारमा बिक्री गर्न सामानहरू उत्पादन गर्दैछौँ। नाइकी पुत्र वस्तुहरूको नाम नलिकन फरफर्ती जानकारी दिन्छ। मार्थालाई राम्रैसित कुरामा अभिरुचि जाग्छ। श्रमिकहरू डोको, नाम्लो, राडी, पाखी, गुन्द्री, चित्रा, भकारी आदि बनाइरहेका हुन्छन्। दसैँ बजार कहाँ लाग्छ पोखरामा, पुरानो टोली खेलमा फुलपातीको दिन लाग्छ। मैले यहाँका हाट बजारहरू देखेकी छैन, साह्रै रमाइलो हुन्छ होला होइन? मार्ता चञ्चल किशोरीले चाहिँ उत्साहित भई सोध्छिन्। रमाइलो नै हुन्छ त्यहाँ, बजारीहरू पसल थाप्छन्, गाउँलेहरू सरसामान किनबेच गर्न झर्छन्, थाक खोलाको भोटेर थकाली च्याङ्राहरू भेडा बेच्न आउँछन्। त्यसो भए म पनि जान्छु तिमीहरूसित, मार्ता झन् बढी उत्साहित हुन्छन्। भूतपूर्व सैनिक जस्तो नायकी पुत्र अभाग हुन्छ। यसबीच मार्थाको दृष्टि राडी पाकी बुनिरहेका महिलाहरूको समूहमा पर्छ। त्यस महिला समूहमा तिनी त्यस वृद्धालाई चिन्न भूल गर्दिनन् जसलाई तिनले आश्रय दिएकी थिइन्। एक तरुणी श्रमिक वृद्धालाई राडी बुन्ने तरिका सिकाइरहेकी हुन्छे। वृद्ध तन्मयतापूर्वक तरुणी श्रमिकको कुरा र काममा ध्यान दिइरहेकी हुन्छे। मार्ता बिस्तारै तिनीहरूको समीप जान्छन्। तरुणी र वृद्धा दुवै असजिलो मान्छन्। के गर्दै हुनुहुन्छ? मार्ता वृद्धालाई मुस्कुराउँदै सोध्छिन्। हजुर सिके कि राडी बनाउने काम? वृद्धा अड्किँदै जवाफ दिन्छन्। ए राम्रो, इलम सिक्नु राम्रो कुरा हो, कसैको भर परि बाँच्नु पर्दैन। मार्ता मन्द मन्द मुस्कुराउँदै जान्छन्। उहाँलाई राम्ररी सिकाइदेऊ है। तरुणी श्रमिकका लाज मान्दै घोप्टो पर्छे, मुखमा पछौरीको बुझो कोच्छे। ए किन लाज माने कि त्यसरी? मार्ता हाँस्छिन्। वरिपरिका तरुणीहरू हाँस्छन्, अद्वैंसीहरू मुस्काउँछन्, वृद्धाको अनुहार पनि हँसिलो हुन्छ। तिम्रो नाम के हो नि? मार्ता सोध्छिन्। प्रत्युत्तरमा तरुणी श्रमिक झन् बढी घोप्टो पर्छे। सबै उसको यो अवस्थादेखि हाँस्न थाल्छन्। गोलघरमा काम ठप्प रोकिन्छ। मार्थालाई हाँसो लाग्छ, तर त्यसभन्दा बढी तिनलाई आश्चर्य लाग्छ। मान्छेलाई यति साह्रो लाज लाग्छ भन्ने कुरा तिनलाई थाहा हुँदैन, त्यसैले एक प्रकारको आनन्द पनि लाग्छ। मार्था अघिल्तिर बस्दै उसको चिउँडो समातेर उछाल्छिन्। ल राम्ररी माथि हेर, स्याबास, अब भन नाम के हो? जमुना। ऊ छिटो छिटो सासै सास नाम भन्छे र फेरि घोप्टिने प्रयास गर्छे। मार्था उसको अनुहार उचालिराख्छिन्।